नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकिएसँगै हिजो विनियोजन विधेयक पारित भएको हो। अर्कोतर्फ संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन यही 7 गतेदेखि चितवनमा हुँदैछ। महाधिवेशनको तयारी तीव्र पारिएको छ। 7 गतेदेखि 9 गतेसम्म चितवनको भरतपुरमा महाधिवेशन हुँदैछ। महाधिवेशनका लागि 18 विभिन्न उपसमितिले अहिले तयारी गरिरहेको रासोपाले जनाएको छ। महाधिवेशनको तयारीलाई रासोपाले तीव्रता दिएको छ। सँगै गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा धक्का खाएका विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा लगायतका साना दलहरूमा आन्तरिक विवाद चुलिँदै गएको छ। नेकपामा जलनाथ खनालले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालमाथि पार्टी पुनर्गठनका लागि नेतृत्व छाड्न माग गर्दै 36 बुँदे आरोप पत्र बुझाएका छन्। कंग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर तथा शेरबहादुर देउवा पक्षधर बीच विशेष महाधिवेशन र क्रियाशील सदस्यता अध्यावधिको विषयमा विवाद रहेको छ। कंग्रेसमा 15 महाधिवेशन आगामी मक्सिरभित्र गर्नैपर्ने कानूनी बाध्यता पनि छ। महाधिवेशन आयोजक समितिमा विशेष महाधिवेशनपछि आएको समिति र 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई मिलाएर महाधिवेशन आयोजक समिति बनाउनु पर्ने माग इतर समूहले राख्दै आएको छ। आज हामी यिनै विषय विशेष गरी नेपाली कंग्रेसमा 15 महाधिवेशनको मिति नजिकिँदै गर्दा भइरहेका तयारी, इतर समूहले राखेको माग सम्बोधन गर्न संस्थापन पक्षले के गर्दैछ लगायतका सन्दर्भमा कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल। भुषालज्यू, स्वागत छ यहाँलाई। अब यति बेला ठूलो दल, अहिले संसदमा सबैभन्दा ठूलो दल र सरकारको बागडोर सम्हालेको दल रासोपाको महाधिवेशनको तयारी तीव्र हुँदैछ। महाधिवेशन यही 7 गतेदेखि हुँदैछ। अब अर्कोतर्फ अहिले संसदमा प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको नेपाली कंग्रेसको महाधिवेशन पनि मक्सिरभित्र गर्नै पर्ने कानूनी बाध्यता रहेको छ। अब समयको हिसाबमा करिब 4-5 महिना बाँकी छ। अब यहाँहरूले यो महाधिवेशन मक्सिरभित्रै गर्ने गरी के कस्तो तयारीहरू गर्नुभएको छ? अब यो जुन खालको अध्यावधि गर्ने विषय छ सदस्यता, त्यसमा इतर समूहले त्यति चासो नदेखाएको पनि पाइएको छ। अब यो सन्दर्भमा 15 महाधिवेशन गर्नै पर्ने बाध्यता, मक्सिरभित्र गर्नै पर्ने बाध्यता यहाँहरूसँग छ। अब यो बाध्यतालाई कसरी यहाँहरूले सफल बनाउँदै हुनुहुन्छ, यसको तयारी कसरी गर्दै हुनुहुन्छ?
धन्यवाद। सबभन्दा पहिला त यो अवसर दिनुभएकोमा म रेडियो नेपाललाई धन्यवाद पनि दिन चाहन्छु। विशेष गरी पार्टीको राजनीतिक दलको महाधिवेशन गर्नुपर्ने जुन पद्धति र प्रक्रिया हो, यो अब संविधानले पनि तोकेको छ र त्यही अनुसार पार्टीले आफ्नो विधान बनाएर पनि आफ्नो अधिवेशनलाई समयभित्र गर्नुपर्ने एउटा पाबन्दी पनि छ, बाध्यता पनि छ र यो एउटा अवसर पनि हो काङ्ग्रेस पार्टीको लागि, किनभने हामी स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा 15 महाधिवेशनलाई सम्पन्न गर्नुपर्ने हाम्रो संवैधानिक र विधानले दिएको व्यवस्था पनि हो र यसकारण हामी यसलाई अवसरको रूपमा हामीले किन लिइराखेका छौँ भने, पार्टी एउटा नेपाली काङ्ग्रेसलाई हामीले एउटा विचारको पार्टी भनेर हामीले यसलाई स्मरण पनि गर्छौँ। एउटा लोकतन्त्रमा विश्वास गर्ने, समाजवादमा विश्वास गर्ने र यो एउटा त्यो लोकतन्त्रभित्र जनता केन्द्रबिन्दु बन्नुपर्छ र जनताले एउटा प्रणालीबाट मुलुक अगाडि बढ्नुपर्छ, एउटा प्रणालीबाट पार्टी अगाडि लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्नुपर्छ र त्यसको लागि विधानले जे निर्देशन दिएको हुन्छ त्यसलाई सबैले मान्नुपर्छ, किनभने पार्टीको विधानभन्दा माथि कोही पनि छैन र संविधानभन्दा माथि कोही पनि छैन भन्ने परिकल्पना नेपाली काङ्ग्रेसको एउटा लोकतान्त्रिक पद्धतिले स्वीकार गरेको छ। यस कारण पनि हामीले अब 15 महाधिवेशन अब स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा हुँदैछ र त्यो महाधिवेशनले मुलुकको शासन प्रणाली अगाडि कसरी बढिराखेको छ भन्ने सन्दर्भमा पनि एकदम गम्भीर ढङ्गबाट व्यापक छलफल गर्नुपर्छ, किनभने काङ्ग्रेस पार्टी जसले एउटा संसदीय प्रणाली सबभन्दा सुन्दर प्रणाली हो र जनताको नजिकमा रहने प्रणाली पनि हो भनेर हामी भनिराखेका छौँ। संसदीय व्यवस्थामा नेपाली काङ्ग्रेस अहिले प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको छ, यो पनि हाम्रो लागि एउटा अवसर हो। किनभने हामी हिजोको दिनमा 46 सालपछि बहुदलीय व्यवस्था संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल वा दल विपक्षी दलको भूमिका संसदलाई गतिशील बनाउनको लागि, यदि प्रतिपक्षी दल गतिशील भएन, प्रभावकारी भएन भने संसदीय प्रणाली नै कमजोर हुन्छ भन्ने मान्यता बोकेकोले यसपटक नेपाली काङ्ग्रेसलाई यो एउटा ठुलो अवसर पनि रहेको छ। यसकारण संसदमा तपाईँले भने जस्तै प्रमुख प्रतिपक्षी दलको रूपमा संख्यात्मक रूपबाट नेपाली काङ्ग्रेस कतिको ठुलो छ सानो छ भन्ने कुरा त्यो प्राथमिकताको विषय भएन, तर संसदीय प्रणालीमा संसदलाई गतिशील बनाउन, सरकारलाई निगरानीमा राख्नको लागि, होइन, एउटा नियन्त्रण गर्नको लागि संसदै हाम्रो लागि सबभन्दा ठुलो वैधानिक ठाउँ हो, जहाँ हामी प्रणालीका कुरा गर्छौँ, विधानका कुरा गर्छौँ, संविधानका कुरा गर्छौँ, जनताका अधिकारका कुरा गर्छौँ। त्यही भएर यो सत्ताभन्दा पनि विपक्षको लागि नै हो सदन। त्यही भएर पनि अब सदनमा नेपाली काङ्ग्रेसले खेल्नुपर्ने भूमिकाको बारेमा पनि महाधिवेशनमा व्यापक छलफल हुन्छ, र त्यति मात्रै होइन, नेपाली काङ्ग्रेसले आगामी निर्वाचनमा आफ्नो घोषणा पत्रबाट आफ्नो दृष्टिकोणलाई कसरी अगाडि बढाउनु पर्छ भन्ने पनि 15 महाधिवेशनले एउटा दिशा निर्देशन दिन्छ भने पार्टीभित्र एउटा पद्धतिबाट 15 महाधिवेशन सम्पन्न हुन्छ। यसकारण पनि अहिले हामी पार्टीले विभिन्न किसिमका समितिहरू बनेको छ, होइन, इलेक्सन ब्युरो बनेको छ, जसले अब आगामी निर्वाचनलाई कसरी बढीभन्दा बढी सफलतापूर्वक अगाडि बढाउँछ, उम्मेदवारहरूलाई कसरी तय गर्छ, त्यस्तै एउटा प्रतिष्ठान बनेको छ जसले उम्मेदवारहरूलाई प्रशिक्षणहरू पनि दिनेछ र विभिन्न किसिमबाट आफ्नो दृष्टिकोणलाई तय गर्नेछ। यसमा र तेस्रो कुरा संविधान संशोधनका कुराहरूलाई हामीले अहिलेको संविधानका मूलभूत कुराहरूलाई परिवर्तन नगरिकन आवश्यक कुराहरूलाई मात्रै कार्यान्वयनको चरणमा देखा परेका अप्ठ्याराहरूलाई मात्रै संशोधन गर्नुपर्छ भनेर एउटा निश्चित आधारहरू तय गरेको छ। तपाईँले भने जस्तै यो 15 महाधिवेशनले धेरै नेपाली काङ्ग्रेसको आन्तरिक लोकतान्त्रिकरण गर्नको लागि, काङ्ग्रेसप्रति विश्वास दिलाउनको लागि, किनभने काङ्ग्रेसले हरेक पटक परिवर्तनको कुरा गर्यो, एउटा मुभमेन्ट पार्टी पनि भन्छौँ, होइन, हरेक परिवर्तनको नेतृत्व पनि लियो र अहिले पनि काङ्ग्रेसले एउटा रूपान्तरण र परिवर्तन र पुस्तान्तरण तिनटैलाई चाहिँ अब प्रमाणित पनि गर्दछ। त्यही भएर एउटा नयाँ पुस्ताले नेतृत्व गगन कुमार थापाको नेतृत्वमा पार्टी एउटा परिवर्तनको मुद्दा बोकेर अगाडि बढेको छ, तर काङ्ग्रेसले आफ्नो विचारधाराभित्र रहेर, लोकतान्त्रिक पद्धतिभित्र रहेर, जनताका विषयवस्तुहरूलाई केन्द्रबिन्दुमा राखेर लोकतान्त्रिक पद्धतिबाट काङ्ग्रेस अगाडि बढ्नुपर्छ र त्यो अनुसारै हाम्रो पार्टीको विधानले, हाम्रो देशको संविधानको परिधिभित्र रहेर 15 महाधिवेशन गर्नुपर्छ भन्ने एउटा तयारी अगाडि बढेको छ र अहिले अब सक्रिय सदस्यताहरूको नवीकरणको कामहरू एकदम तीव्र गतिबाट अगाडि बढेको छ। किनभने हामीले अहिलेको 15 महाधिवेशनमा हरेक सक्रिय सदस्यको सम्बन्ध केन्द्रसँग हुनुपर्दछ भनेर एउटा डिजिटल मेम्बरसिप को एउटा परिकल्पनाको साथ विधानले नै त्यो व्यवस्था गरेको हुनाले अत्याधिकलाई प्रविधिको माध्यमबाट अगाडि बढाएका छौँ र यसमा हामीले देखिराखेका छौँ एकदम उत्साहजनक ढङ्गबाट नवीकरण गर्नुभएका सक्रिय सदस्यहरूले यसलाई अत्याधिक गरिराख्नु भएको छ भने पार्टीको केन्द्रीय कार्य समितिको प्रविधि मैत्री ढङ्गबाट पनि अत्याधिकको कामहरू अगाडि बढिराखेको छ र अब नयाँ सदस्यताहरू जुन अगाडि बढिराखेको छ दिने त्यसमा पनि एकदम उत्साहजनक ढङ्गबाट यो सदस्यताहरू लिने कामहरू चाहिँ प्रारम्भ भएको छ। त्यही भएर अब हाम्रो 15 महाधिवेशनको जुन प्रारम्भिक पहिलो चरण हो सक्रिय सदस्यता नवीकरण अध्यावधिक गर्ने र नयाँ सदस्यता दिने, त्यसको काम चाहिँ अगाडि बढिराखेको छ र मलाई लाग्छ यसलाई हामीले अब समयभित्र यसलाई टुङ्ग्याएर जुन 15 महाधिवेशनको निर्वाचन प्रारम्भ गर्नुपर्ने जुन दोस्रो चरणको प्रारम्भ हुन्छ त्यो समयमै हामीले अगाडि बढाउँछौँ।
हजुर, अब यहाँले भने जस्तै क्रियाशील सदस्यता अध्यावधि गर्ने विषय, यसमा चाहिँ अब इतर समूहका अधिकांश नेताहरूले यो अध्यावधि नगरेको पाइएको छ, यो सन्दर्भमा उहाँहरूलाई सहमतिमा ल्याउने प्रयास यहाँहरूले किन गर्न सक्नु भएको छैन, किन उहाँहरू चाहिँ यो जुन खालको क्रियाशील सदस्यता अध्यावधि गर्ने सन्दर्भमा चासो दिइरहनु भएको छैन उहाँहरूले?
किन काङ्ग्रेसमा अब काङ्ग्रेसलाई यहाँसम्म ल्याउनको लागि काङ्ग्रेसभित्रका लोकतान्त्रिक पद्धतिलाई सकारात्मक रूपबाट पनि अगाडि बढाउनको लागि हाम्रो नेतृत्वहरूको धेरै ठुलो भूमिका छ। त्यो भूमिकालाई हामीले अवमूल्यन नगरिकन हामी सम्मानै गर्न चाहन्छौँ र हामी चाहन्छौँ अब पार्टीको नेतृत्व जुन अहिले भनौँ अलिकति असहमति हिजोको विशेष अधिवेशनमा असहमति देखाएको वा विशेष अधिवेशनबाट आएको नेतृत्व प्रति अलिकति अप्रत्यक्ष ढङ्गबाट असहमतिहरू देखाएको, तर मलाई के लाग्छ भने विशेष अधिवेशन पनि पार्टीको विधानले नै गरेको व्यवस्था पनि हो र 40% महाधिवेशनले विशेष अधिवेशन मागेर 50%भन्दा बढी महाधिवेशनले निर्णय गरेको कुरालाई सबैले स्वीकार पनि गर्नुपर्दछ। यसकारण यो चाहिँ जुन विशेष अधिवेशनले अध्यावधिक गर्नै पर्छ भनेर जुन विधानमा व्यवस्था गरेको छ त्यसलाई त सबैले स्वीकार गर्नुपर्ने हुन्छ र त्यसको लागि अब छलफल पनि अगाडि बढेको छ र विशेष कुरा चाहिँ अब 15 महाधिवेशन वा कुनै पनि महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशन निष्पक्ष ढङ्गबाट हुनुपर्दछ, आधिकारिक ढङ्गबाट हुनुपर्दछ, पारदर्शी ढङ्गबाट हुनुपर्दछ भनेर यसपटक त हामीले यो सक्रिय सदस्यको अध्यावधिक स्वयं सक्रिय सदस्यले आफ्नै फोनबाट प्रविधिको माध्यमबाट पनि अध्यावधिक गर्न पाउने भनेर पनि त्यतिसम्मको चाहिँ एउटा ओपन भनौँ नि एउटा प्रक्रियालाई अगाडि बढाएका थियौँ। हरेक सक्रिय सदस्यले आफ्नै फोनको माध्यमबाट डिजिटल मेम्बरसिप बन्न पाउने भनेपछि मलाई लाग्छ 15 महाधिवेशनमा निष्पक्षता भएन वा पुरानालाई नवीकरण गर्नको लागि वञ्चित गरियो, बन्देज गरियो र एकहोरो ढङ्गबाट 15 महाधिवेशन सम्पन्न गर्न खोजेको हो कि भन्ने जुन प्रश्न चिन्ह छ त्यसको समाधान त हामीले आफ्नै फोनबाट डिजिटल मेम्बरसिप बन्न पाउने हरेक सक्रिय सदस्यले बन्न पाउने भनेर पनि एउटा प्रविधि मैत्री अध्यावधिकलाई अगाडि बढाएका छौँ र तपाईँले भने जस्तै केही नेतृत्वहरूले अहिले असहमति गर्नुपर्ने कारण चाहिँ हामीले उहाँहरूले भनेको सुनिराखेका छौँ 15 महाधिवेशन एकदम निष्पक्ष ढङ्गबाट बन्नु हुनुपर्दछ भन्ने, तर त्यो निष्पक्ष ढङ्गबाट कसरी गराउन सकिन्छ भन्ने सन्दर्भमा छलफल अगाडि बढाउन सकिन्छ। जस्तो निर्वाचन समितिहरू बनिसकेको छ, त्यो निर्वाचन समितिमा व्यक्तिहरू नेतृत्वहरूलाई त्यहाँ राखेर निष्पक्ष ढङ्गबाट हामीले के अरे निर्वाचन सम्पन्न गर्न सक्छौँ। सदस्यता छानबिनको सन्दर्भमा कुनै पनि सक्रिय सदस्यलाई नवीकरण गर्नुबाट कहीँ पनि बन्देज गरेको 77 जिल्लामा कहीँ पनि कुनै पनि ठाउँमा कुनै वार्डमा हामीले बन्देज गरेको कुरा छ भने त्यो कुरा बाहिर आएको छैन। तर तपाईँले सोधे जस्तै केही विशेष अधिवेशनलाई वा हिजोको विशेष अधिवेशनबाट आउनुभएका नेतृत्वहरूलाई स्वीकार गर्नको लागि अलिकति मतभेद भएका कुरालाई मलाई लाग्छ निर्वाचन आयोग र सामान्य सर्वोच्च अदालतले पनि टुङ्ग्याइसकेको विषय हो। यसकारण त्यसलाई विवादको विषय नबनाइकन अब पार्टीलाई यो नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि, किनभने मैले फेरि दोहोऱ्याएँ, हाम्रो पार्टी एउटा विचारले बनेको र मुभमेन्टले बनेको र आन्दोलनले बनेको पार्टी भएको हुनाले यो केवल दलको नेता र कार्यकर्ताको विषय मात्रै काङ्ग्रेसको अन्तर्वस्तु भन्दैन। काङ्ग्रेसले समग्र मुलुकको एउटा डेमोक्रेटिक प्रोसेसको बारेमा, संविधानको बारेमा, जनताको बारेमा बढीभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने हुन्छ र त्यो अनुसारै पार्टी अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेकोले मलाई के लाग्छ भने अहिले असहमति हुने भएको नेतृत्वहरू वार्तामा प्रत्यक्ष अप्रत्यक्ष वार्ता भइराखेको छ, तर अब हामीसँग समय छैन। अब हामी 15 महाधिवेशनको तयारी हामीले मङ्सिरभित्र त हामीले जसरी भए पनि गर्नुपर्छ, जबकि हामीले असोज नै 15 महाधिवेशन गर्ने र अब आगामी बढीमा वैशाखमा हाम्रो स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने भएको हुनाले धेरै कामहरू निर्वाचनको लागि पनि ग्रास रुट लेभलमा हामीले पार्टीको उम्मेद्वारहरू वा जनताको माझमा नेपाली काङ्ग्रेस स्पष्ट ढङ्गबाट विवादरहित ढङ्गबाट पुग्नुपर्ने हुन्छ। त्यही भएर पार्टीभित्र कुनै पनि किसिमको मनोवैज्ञानिक विभाजनका कुराहरू वा पार्टीभित्र सङ्गठनभित्रका विवादका कुराहरू वा फेरि गुट उपगुटका कुराहरू फेरि गऱ्यौँ भने त जसले हिजोको दिनमा सङ्गठनलाई कमजोर गराएको थियो र निर्वाचनमा परिणाम पनि भोग्नु परेको थियो, कम्तीमा भोलि काङ्ग्रेसको उम्मेद्वार हुँदै गर्दाखेरि पनि पार्टी विचार र सङ्गठनको माध्यमबाट जनताको माझमा एउटा प्रतिबद्धता बोकेर अहिलेको नयाँ परिवर्तनका मुद्दाहरू बोकेर जानुपर्ने धेरै कामहरू गर्न बाँकी छ। यसमा तपाईँले भने जस्तै हिजो विशेष अधिवेशन पनि विधान अनुसार भएको, विशेष अधिवेशनको नेतृत्व नै विधान अनुसारै चयन भएको कारणले पनि यसमा असहमति हुनुपर्ने आवश्यकता छैन र अहिले पनि पार्टीको सभापतिज्यूले पार्टीको उपसभापति लगायत सबैले अहिले हामी संवादमै छौँ र मलाई के विश्वास छ भने नेपाली काङ्ग्रेसको यो इतिहासको निरन्तरता हो पन्ध्रौँ महाधिवेशन। यो कुनै पक्षको पन्ध्रौँ महाधिवेशन भइराखेको छैन, यो पार्टीकै पन्ध्रौँ महाधिवेशन भनेर हाम्रो भनौँ अहिले चार पक्ष जसले चित्र बुझाइराख्नु भएको छैन उहाँहरूले पनि पन्ध्रौँ महाधिवेशन नै भनिराख्नु भएको छ। र पन्ध्रौँ महाधिवेशन भनेको सबैको एउटा सहमति को अधिवेशन गर्नुपर्छ र त्यसमा भएका केही मतभेदका कुराहरू महाधिवेशनको निष्पक्षताका कुराहरूलाई कसरी निष्पक्ष ढङ्गबाट गर्ने भन्ने कुराहरू त छलफल र संवादबाट अगाडि बढाउने कोसिसै गरिराखेका छौँ। र हामीलाई के विश्वास छ भने पन्ध्रौँ महाधिवेशनमा सबै नेतृत्वहरू एकजुट भएरै हामी पन्ध्रौँ महाधिवेशनमा जान्छौँ, त्यसको लागि संवाद चाहिँ अगाडि बढिरहेछ।
तर यहाँले भनिरहँदा कंग्रेसमा संवादहीनताको अवस्था आएको छ, अहिले विशेष महाधिवेशन टोली र पुराना नेताहरूबीच संवाद टुटेको छ, वार्ता हुन सकेको छैन, कुराकानी हुन सकेको छैन। अब एकजना नेताले त 10 मिनट कुराकानी गरेर छलफल गरे त यो सबै समस्या समाधान हुने थियो, तर पनि छलफल गर्न तयार देखिएको छैनन् संस्थापन, यो भनौं न अहिलेका संस्थापन पक्ष भनेर अभिव्यक्ति दिइसक्नु भएको छ। अब यो संवादहीनता चाहिँ किन रह्यो? केही छलफल गरे त यो समाधान हुनेतर्फ लाग्ने थियो होला। अब यसो हिसाबमा अहिलेको अवस्था हेर्ने हो भने मक्सिरमा जुन पन्ध्रौँ महाधिवेशन मक्सिरसम्म गर्नुपर्ने हो, त्यो पन्ध्रौँ महाधिवेशन चाहिँ अहिलेको यो विशेष महाधिवेशन पक्षधरको मात्र हुने हो कि भन्ने पनि देखिएको छ। अब छोटकरीमा के भन्नुहुन्छ यहाँ?
होइन, सबभन्दा पहिला के हो भने तपाईँले भनेपछि इतर पक्षहरूसँग संवादहरू नहुने कुरै छैन, त्यहाँ सबै नेताहरू नै हुनुहुन्छ। हामीले हिजोको समयमा नेता मानेरै अगाडि बढेको पार्टीको नेतृत्वहरू हुनुहुन्छ होइन, र अहिलेको मलाई लाग्छ संवाद अगाडि बढ्नुपर्ने कारण चाहिँ अब पन्ध्रौँ महाधिवेशनको निष्पक्षता नै हो। र अहिले हामीले देखिरहेछौँ इतर पक्षहरू विभिन्न ठाउँहरूमा गएर अब विभिन्न भेलाहरू गर्ने विभिन्न कार्यक्रमहरू गरिराख्नु भएको छ, त्यो कार्यक्रम पार्टीभित्रको समूहहरूले गर्ने कुरा स्वाभाविकै हो। तर त्यो कार्यक्रमले पार्टीलाई विभाजन गर्ने, पार्टीको संगठनलाई कमजोर गर्ने, पार्टीमा भएका नेता कार्यकर्तालाई मनोवैज्ञानिक ढङ्गबाट गुट गुटमा लग्ने र पार्टीको संगठनलाई नै विभाजन गर्ने र एकअर्काको नेतृत्वलाई स्वीकार नगर्ने संस्कृतिको विकासको यदि त्यो भेलाहरू हो भने त्यसले नेपाली काङ्ग्रेसलाई कमजोर गराउँछ, जुन कुरा फेरि पनि हामी पार्टीभित्र अब दोहोरिनु हुँदैन है भन्ने मान्यताबाट अगाडि बढिराखेका छौँ। यसकारण मलाई लाग्छ भेलाहरू गुटहरू हुने पनि पन्ध्रौँ महाधिवेशनको तयारी हो, तर त्यो तयारीलाई फेरि पार्टीभित्र मनोवैज्ञानिक ढङ्गबाटै गुट गुटमा लिएर जाने र एकअर्कालाई स्वीक नगर्ने र त्यो गलत प्रतिस्पर्धालाई अगाडि बढाएर पार्टीको संगठनलाई कमजोर गराउने हो भने मलाई लाग्छ भने फेरि पनि नेपाली काङ्ग्रेसले फेरि भोलि फेरि त्यो परिणामलाई फेरि भुग्नु नपरोस् भन्ने हामीले मान्यता बोकेका छौँ। यसकारण अहिले तपाईँले भन्नुहोस् चाहिँ अब पन्ध्रौँ महाधिवेशनलाई स्वीकार गरेर अब यसलाई एउटा डिजिटल मेम्बरसिपको माध्यमबाट अध्यावधिक गरेर पार्टीको केन्द्रीय कार्यालय, पार्टीको केन्द्रीय नेतृत्व, सभापतिज्यू स्वयं अहिले संवादमै बढी लागिराख्नु भएको छ, त्यही भएर 1-to-1 पनि संवाद भइराखेको छ र सम्बन्धित ढङ्गबाट पनि वार्ताका केही मुद्दाहरू अगाडि आएका छन् र त्यो मुद्दाहरूलाई पारदर्शी ढङ्गबाट संवादमा अगाडि बढायो भने
हस् पुष्पा भुषालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषालसँग। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनको तयारी लगायतका सन्दर्भमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।